نحمده ونصلي على رسوله الكريم ثم بعد. ایک مقام پر اللہ سبحانہ تعالیٰ قرآن حکیم میں ارشاد فرماتے ہیں، لا تفسدوا فی الارض بعد اصلاحها، یہ اللہ کا حکم بھی ہے، اللہ کی طرف سے نصیحت بھی ہے اور اللہ کا کرم بھی ہے. کسی آیت پر بھی قرآن حکیم سے یہ تینوں مفہوم نکلتے ہیں انسان کے لیے، کتنا کرم اور فضل ہے اس کا، ایک بھٹکے انسان کو اللہ سبحانہ تعالیٰ نصیحت فرما رہے ہیں. ایک کسی عام آدمی کی نصیحت ہوتی ہے، ایک کسی وائس کی نصیحت ہوتی ہے، اس میں زیادہ اثر ہوتا ہے. وائس کے اوپر کسی اللہ والے کی نصیحت ہوتی ہے، اس میں اس سے زیادہ اثر ہوتا ہے. تو نصیحتوں کا معیار بھی بڑھتا رہتا ہے کہ کس جگہ سے کون نصیحت فرما رہا ہے. تو یہ نصیحت جو ہے قرآن جب پڑھتے ہیں آدمی تو ڈائریکٹ اللہ کی طرف سے آتی ہے نصیحت، کوئی نصیب اس کا مقابلہ کر نہیں سکتا. خالص رحمت ہی رحمت ہوتی ہے، لیکن بس فرق یہ ہے کہ کون سے دل اس نصیحت کو قبول فرما لیتے ہیں، کیونکہ دلوں کی بھی قسمیں ہیں، نازک ہی ہیں. بارش تو ہر جگہ پڑتی ہے، لیکن کون سی زمین ہے جو پودا پیدا کرتی ہے اس بارش سے؟ اصل چیز ہے کہ دل کون سا ہے جو اس کو قبول فرما لے. قرآن سے بڑی کوئی نصیحت نہیں، قرآن سے بڑی کوئی چیز نہیں، قرآن سے بڑا کوئی کلام نہیں، قرآن سے بڑی کوئی اثر انداز کرنے والی چیز موجود نہیں ہے. جس پر وہ بھی اثر نہ کرے وہ سنگلاخ پتھر کی طرح انسان ہو جاتا ہے، کہ جس کے اندر کوئی چیز جا ہی نہیں سکتی. جیسے قرآن حکیم ہے، پتھروں کی قسم بیان فرمائی ہے، قصد قلوب ہے فرمایا. انسان کا دل جو ہے سخت ہو جاتا ہے، پتھر سے زیادہ سخت ہوتا ہے. اس کی نشانی کیا ہے؟ وہ نہیں کہ ہارٹ اٹیک ہو جاتا ہے، ہارٹ اٹیک ہو گیا، کوئی نس بند ہو گئی اس کی، یا کوئی بیمار ہو گیا، نہیں. سخت دل جو ہوتا ہے وہ اللہ کو احکامات ماننے کی طرف جاتے ہی نہیں، مڑتے ہی نہیں. اس کو یہ سمجھ نہیں آتا کہ نبیوں کی سنت ہے کیا چیز، اس عمل کیوں کیا جائے، اس کو کیوں ایکسیپٹ کیا جائے. اس کے مقابلے میں وہ دنیائی فوائد المار، اور جہاں اس کو دنیائی فوائد ہوں گے، جہاں معاملات ہوں گے، اس سے ایک دم جھک جاتا ہے. جب کسی انسان کی یہ کیفیت ہونا تو خود سمجھ جائے کہ اس دل کو اللہ تعالیٰ نے قصد قلوب میں فرمایا کہ بدترین سخت ترین دل ہے یہ انسان. اللہ تعالیٰ فرما کہ دلوں کی بھی اللہ نے قسمیں بیان کی، یہ سخت ترین دل ہے. حالانکہ اللہ فرماتے ہیں کہ یہی زمین، یہ قلب، یہ پتھر بعض دفعہ ایسے بھی ہوتا ہے، یہی پتھر ہے، لیکن اس میں اتنی نرمی ہوتی ہے کہ اسی پتھر سے اللہ تعالیٰ چشمے پیدا فرما دیتے ہیں. بھائی یہی پتھر ہے، بڑا قصد تھا، پھر اس میں چشمے پیدا فرما دیتے ہیں اللہ تعالیٰ. فرمایا یہی پتھر ہے، یہ جو پہاڑ سے لڑک جاتا ہے اللہ کے خوف سے، گر پڑتا ہے. تین کیفیتیں اللہ تعالیٰ نے بتائی ہیں انسان کی قلوب کی، پتھر، پھر اتنا نرم کہ جسے چشمے پھوٹنا شروع ہو جائیں، اور تیسرا یہ کہ اتنی خشیت اور خوف آ جائے جیسے ایک پتھر پہاڑ سے لڑک جاتا ہے، اس طرح اس کا دل ہر چیز پہ اللہ تعالیٰ کی طرف مائل ہو جاتا ہے. سمجھ لگتا ہے، یہ کون کہہ رہا ہے؟ اللہ. سب کا خالق اللہ ہے، سب کا مالک. ये लव हमारा है। तो अल्लाह की बात ना मानी तो फिर तो वो आदमी बेचारा क्या किया है उसका, कौन किस डॉक्टर के पास भेजे हैं, किस तबीब के पास भेजे हैं, कौन आदमी मुझे कर सकता है, उसको सही कर सकता है। तो उसको फ़ौरन चाहिए कि अपने दिल का इलाज करे। क्यों नहीं हो रहा, ये आदमी सुन रहा है अमल कर रहा है, मैं सुन रहा हूँ मुझ पर अमल असर ही नहीं हो रहा। आज रमज़ान भी इतना गुजर गया, इतनी तकरीरें सुन रहा हूँ, इतनी वाइस सुन रहा हूँ, इतने मैं तरावी पढ़ रहा हूँ, इतना सब कुछ कर रहा हूँ, मुझसे एक गुनाह ख़त्म नहीं हो रहा है, क्या होता है, मेरे दिल पर असर क्यों नहीं हो रहा इसका। इतना तो आदमी सोच सकते हैं थोड़ा सा कि कोई चेंज आ रही मेरे में, पता है दिल के अंदर मुसीबत फंसी हुई मेरे, जो अल्लाह ने कहा कि इसके अंदर असर नहीं हुआ। नहीं समझे बात, तो अल्लाह का फरमा क्या फरमा रहे, ला तफसदु फिल अर्ध, सुभानअल्लाह, नसीहत आ रही है किसकी तरफ है, हम सब की तरफ आते हैं। अक्स वक्त नहीं जाऊँगा कि क्यों नाजिल हुई है कुरान, हर आदमी के लिए नाजिल हुई जिसमें फिट हो रही है अल्हम्दुलिल्लाह। ला तफसदु फिल अर्ध मतलब गुनाह मत करो, आप कहीं गुनाह का नाम ही नहीं है। जी हाँ, अंदाज कुरान अल्लाह ताला का, असर एक चीज से मना करना था, लेकिन उस बुराई के नाम लिए बगैर उस बुराई से जो तासरात पैदा होते हैं उसका नाम ले लिया अल्लाह पाक ने। समझ आ रही है कि जिसकी वजह से फसाद पैदा होता है उसकी तरफ इशारा, क्या करो गुनाह ना करो। क्यों कि हर फसाद जो पैदा होता है वो गुनाह से पैदा होगा। नहीं समझ रही, जब भी कोई फसाद पैदा होगा वो किससे होगा, गुनाह से पैदा होगा। तरह बखेरा गुनाह ना करो, जब भी तू गुनाह करेगा वो एक गुनाह जो कभी रहमत लेकर नहीं आता, कोई खुशखबरी लेकर नहीं आता, वो तेरी तरक्की लेकर नहीं आता, ये फरमा रहे हैं, बल्कि क्या करता है वो फसाद, मुसीबत, परेशानी है, दाइमी अजाब, दाइमी चीज़ें। और ये तादाद नहीं कि बुक बहुत बड़ा गुना, नहीं, हर गुना की ये कैफियत होती है। वक्ती तौर पे उसमें उससे फ़ायदा नज़र आता है उसको, लेकिन हकीकत में जब वो आएगी उसकी जो करवाहट, उसके असरात, उसकी मुसीबतें, तो फिर आदमी को पता चलता है ओह ये क्या हो गया, फिर याद आता है मैंने उस वक्त ये गुनाह किया था। कभी अरसा लग जाता है एक चीज़ को परिश करने में, गुनाह उस गुनाह की पैदाइश में अल्लाह ताला मुझे ये फसाद मेरे अंदर पैदा हो गया। तो जब भी इंसान के अंदर बुराइयाँ आई हैं, परेशानियाँ आई हैं, मुसीबतें आई हैं, बीमारी आई है, हम एकदम इल्ज़ाम किसी और पर ठहरा देते हैं, लेकिन बहुत ज़्यादा उसकी क्या होती है, इंसान का गुनाह होता है। मैं वहाँ गया जी मुझे जुकाम लग गया, मैं वहाँ गया जी मुझे खांसी लग गई, मैं वहाँ गया जी फुला हो गया, वहाँ जाता तो ऐसे होता मुझे वहाँ गया तो जुकाम हो गया, फुला हो गया, यही हम कहते हैं ना। काश उस वक्त इंसान सोचे कि नहीं, असल वजह क्या है कि तूने कोई गुनाह किया है जिसको तुझे अल्लाह तेरा पकड़ा है, ये तेरी गुनाह की सजा है। गुनाह की सजा पर यह होता है जब तकलीफ हो तो उस पर असर भी नहीं करती दवाइयाँ, उस पर दवाई में सका छोड़ देती हैं, मेडिकल परेशान हो जाती है। कि बाज़ दफ़ा उस गुनाह के असरात ऐसे होते हैं, अल्लाह की सजा नहीं है ये, क्या है गुनाह के असरात उस पर ऐसे मरतब हो जाते हैं, जिसको कहते जादू हो गया, जिन आ गया, भूत आ गया, डिप्रेशन आ गया। वल्लाही मैं आपको बता रहा हूँ कि ये सब वजह क्या होती है, कुरान कह रहा है कि उसके गुनाह होते हैं। कोई डिप्रेशन नहीं है, कोई बीमारी नहीं है, कोई जिन भी वहाँ आता है जहाँ इंसान के यहाँ गुनाह हो रहे होते हैं, बलाएं भूत उसी जगह आती हैं जहाँ जहाँ गुनाह हो जाता है, वहाँ कभी नहीं आएगा याद कि जहाँ पर अल्लाह के अहकाम के मुताबिक ज़िंदगी गुजार रहे हैं। गुरबत आ जाएगी, परेशानी आएंगी, मुसीबतें आती नजर आएंगी, लेकिन क्या है वो आजमाइश है इंसान की, और वो क्या है अल्लाह उसके दराजात बुलंद फरमा रहा है। हम इसको अजाब समझते हैं, नहीं उस वक्त ये देखे कि परेशानी है, मुसीबत मुझ पर आ रही है, अपनी ज़िंदगी का जायज़ा ले फौरन, جائزہ لے کے دیکھے کہ کیا میں نے کوئی گناہ کیا ہے, غور کرتا ہے اپنی زندگی پہ تو پتہ چلا نہیں الحمدللہ فقط احکامات کا چل رہا ہے, ایسا کوئی نظر نہیں آ رہا ماں. پھر دوسری طرف دیکھے کہ میں گناہ نہیں کیا تو مصیبت مجھے آئی ہے, تو پھر دوسرا ماحول کیا ہے سبحان اللہ. پھر یہ ہے کیا ہے کہ اللہ کی رضا محسوس ہو بھی ہوگی انسان کہ یہ جو اللہ نے راستہ سلیکٹ کیا ہے مجھے بلندی کے لیے کیا, کیونکہ اب یہ سزا نہیں ہے, اگر میں کوئی جرم کیا ہوتا تو یہ سزا ہوتی, لیکن میں نے گناہ کیا ہے نہیں تو یہ کیا ہے سزا نہیں ہے بلکہ یہ اللہ تعالیٰ کی رحمت ہے مجھ پر. اس کیفیت میں جب کسی گناہ کی وجہ سے انسان کی کیفیت بدلتی ہے اس کو پریشانی نہیں ہوتی, اس بیماری میں برداشت ہوتی ہے, اس بیماری میں اس کو حوصلہ ہوتے ہیں, اس بیماری کے اندر اس کے یہ جو چیز بھی ہیں بیماری کے نام میں لے رہا ہوں وہ اسی قسم کی پریشانی, تو پریشانی سے بھرے ہیں نا لوگ, ہزاروں پریشانی سے مجموعے ہیں, پھر سمجھتے ہیں یہ حالات میرے خراب ہو رہے ہیں نا, قبول نہ کرے اپنے آپ کو میں نے کوئی گناہ نہیں ہے, کوئی نہیں گناہ ہے, ایسی بات نہیں ہے. دو چیز سن قرآن کہتے ہیں لا تفسدوا فی الارض, کہ دنیا کے اندر جب بھی فساد پھیلا ہے وہ کس چیز سے پھیلا ہے, گناہوں سے پھیلا ہے, کسی اور چیز سے نہیں پھیلا. اللہ تعالیٰ یہ نصیحت فرما رہے ہیں کیا ہے کہ گناہ سے بچو, اگر تم بہترین زندگی چاہتے ہو اسی دنیا میں سکون سے زندہ رہ کر سکون سے کھانا پینا کر کے سکون سے سونا سکون سے اٹھنا, جبکہ کچھ بھی نہ ہو, اتنی دولتیں بھی نہ ہو, اتنے پیسہ بھی نہ ہو, تلاش بھی نہ کرو آپ, اتنے بھاگتے بھی نہ پھر اس کے لیے کچھ بھی نہ کرو, سبحان اللہ ایک کام کر لے آدمی کسی جگہ بھی ہے جہاں بھی ہے وہ مجھے تکلّہ ہو جز اللہ ہو, بس ایک کام کر لے اللہ سبحانہ تعالیٰ کا خوف پیدا کر لے, یعنی کہ گناہ نہ کرے, اللہ کہتا ہے میں تجھے جہاں بھی ہوگا جزک کے دروازے کھول دوں.
سبحان اللہ سبحان اللہ.
اس کے مقابلے میں تو گناہ کرے گا تو ساری دنیا میں سرگرداں پھرتا رہے بھاگتا رہے کاروبار کرتا رہے کمائی کرتا رہے, ان دا اینڈ ملنا تجھے کچھ نہیں اس سے, وہ فساد پیدا کرے گا پیسہ تیرا, وہ تیری بچوں کو نافرمان کرائے گا. ایسے موقع ہمت ہے نا آپ کو کہ گناہ آج کا کیا ہوا 40 سال کے بعد اس کے اثرات پیدا ہو جاتے ہیں انسان, 40 سال کے بعد گناہ ختم نہیں ہوتا, ایک ایسا کیڑا ہے کہ آپ اس کو مار نہیں سکتے, پلتا ہے اندر وہ گناہ پلتا ہے انسان سچ کر. اسی لیے آپ سنیں کہتا ہے اللہ تعالیٰ جو میں نے پہلے گناہ کیے وہ بھی معاف کر, جو بعد میں کیے وہ بھی معاف کر, جو میں بھول گیا ہوں وہ بھی معاف کر, جو مجھے یاد نہیں وہ بھی معاف کر, جو بھول چک میں کیے وہ بھی معاف کر. کس لیے؟ کہ وہ گناہ موجود ہے جو ہم نے کیا ہے اس کی بھی معافی مانگتا ہے آدمی, کیونکہ وہ ساتھ پیدا کر رہا ہے انسان کے اندر. گناہ اس نے کیا ہے مثال کے طور پر, کسی انسان کی بےزتی کر دی اس نے, کسی اللہ والے کی بےزتی کر دی, دھتکار دیا, بے ادبی کر دی, وہ تو بھول گیا, اب کیا ہوگا؟ سبحان ایسی جگہ میں اس کے ساتھ طرح کرے گا, بڑا بھی ہو جائے گا جوان بھی ہو جائے گا, اسی کی اولاد کھڑے ہو کے اس کی گریبان پکڑ لے گی, وہ کہے گا کیا ہے میں تو کچھ نہیں کیا, میں تو اس کو پالا ہے, وہ یہ بھول گیا ہے, لیکن کیا ہے اللہ نہیں بھولتا کسی چیز کو کہ اس نے فلاں شخص کی اس طرح سے بے ادبی کی تھی, آج اس کے رزلٹ یہ نکل رہا ہے وہ آج اس کے ساتھ بے ادبی کی جا رہی ہے. گناہ تو بہت بڑی چیز ہے, اتنی بڑی چیز ہے کہ اس کے لیے پورا ہم رمضان اللہ نے اس لیے دیا ہے کہ گناہ مت کرو, جان بوجھ کے مت کرو, سمجھ آئے مت کرو, گناہوں سے تو آدمی ایسے بھاگے کہ جسے کہ اسدہ سے بھاگتا ہے, جھوٹ سے, غیبت سے, لالچ سے, حرام خوری سے, اللہ کے احکامات توڑنے سے, ترک سنت سے, یہ سب گناہ ہے نا, یہ سب گناہ ہے. ہم حوصلہ بلند ہو جاتے ہیں ہمارے ایک گناہ, ہمیں تو کچھ بھی نہیں ہوا, وہ پھر کرتا ہے ایک کسی نے شراب پینا شروع کی نا پہلے ڈرتا ہو جائے گا, چوری سے کوئی دیکھ تو نہ پھر جائے گا شراب خانہ گھس جائے گا, شراب پھر چوری سے نکلے گا منہ ڈال کے, پھر آہستہ آہستہ دلے ہو جائے گا, پھر سمجھ کھانا پینا شروع کر دے گا مجھے کچھ بھی نہیں, پھر ہم آئیں گے. ہمیشہ اس طرح تدریج انسان پھنستا ہے, گناہوں کو اس کو لے کے جاتا ہے. تو اس کو فساد عظیم ہے, کیا چیز؟ گناہ. اول چیز انسان کے اندر یہ ہونی چاہیے کہ میں نے گناہ اس کے جو ہے میں گناہ نہیں کروں, نافرمانی نہیں کروں, اور نافرمانی کے یہ ہمیشہ یاد رکھنا, یہ جو پراسپرٹی مل رہی ہے نا نافرمانی کرنے کے بعد हमेशा याद रखना कि ये बहुत आर्जी चीज़ है जो एक बहुत बड़े जाल में फंस गया शैतान। अच्छा फंसाता कौन है, गुनाह कराता कौन है, किसकी ड्यूटी है ये लगी हुई, ली हुई उसने, खुद ली हुई है, लगाई थोड़ी अल्लाह ताला ड्यूटी, खुद ली है उस शैतान मलून ने कि इजाज़त ले, इजाज़त दे दी मैं इसके इनका खाना ख़राब करूँ, तो पूरी ताकत आ गई उसके पास, तो गुनाह तो वो कराता है। और उसके इतनी ताकत है कि हमारे जिस्म के अंदर खून की तरह दौड़ता है, फुली कंट्रोल करता है इंसान को, दिमाग के अंदर, हाथ के अंदर, पेट के अंदर, फुली कंट्रोल कर लगे इजाज़त देता है। तो जिसको इतनी बड़ी ताकत देगी हो तो बैठे बैठे आपको हराम कारी नहीं करा देगा, बैठे बैठे आपसे झूठ नहीं बुला देगा, गुस्सा नहीं ले आएगा, फोन ले आएगा, एक सेकेंड लगे अच्छे से बातें करते आपसे लड़ाई करा देगा, क्योंकि उसका एक चीज थोड़ी है गुस्सा कराने की, वो तो कराता ही है, जब जहां गुस्सा है फसाद हो दुनिया के अंदर, फसाद जैम रहे, फसाद के लिए कोई और चीज है ही नहीं, कुरान तो नहीं पढ़वाएगा आपसे, हिफ्ज तो नहीं कराएगा, अच्छे काम तो नहीं कराएगा, उसने क्या कराना है, गुना ऐसा नबी थे वक्त के, तो शैतान को देख लिया उन्होंने, अल्लाह ने दे दिया उनको, देख लो भाई शैतान, उन्होंने कहा भाई शैतान, तो शैतान कहते बिल्कुल शैतान, अल्लाह वक्त के नबी में शैतान ही हूँ, कोई खिदमत मेरे लायक, कहते एक बात बताएगा तू मुझे, कहते बताऊँगा, तू सच तो बोलते नहीं, कहते बस ये बताऊँगा आपको, की कहती है तेरे पास की जाल है, ट्रैप करता हूँ इससे लोगों को, और यह हकीकत बता रहा है, ट्रैप करता है इसी तरीके से, बड़े बड़े जानता है ये आलिम इसको ऐसे फंसाऊँगा, ये कारी इसको ऐसे फंसाऊँगा, ये सूफी है इसको ऐसे फंसाऊँगा, ये जिक्र करने वाला मैं इसके जाल से फंसाऊँगा, ये पीर साहब इसको फंसाऊँगा, ये आमिर मैं इस जाल से फंसाऊँगा, ये दुकानदार इस जाल से फंसाऊँगा, हर एक के उसने जाल रखे हुए हैं नेट जिसमें उसको फंसाते हैं आदमी, पूरी कैबिनेट उसका पूरा कारोबार चल रहा है, इतना फ्री नहीं है, हर वक्त हर स्टेटस पे, कितना ही बड़ा हो इंसान, कितना ही बड़ा इंसान हो जाए उसको नहीं तो कुछ भी नहीं है, उसने तो काम कर लेना अपना, उसके नारे पड़ रहे हैं अंदर से अपना काम कर दिया उस आदमी के साथ, उसको रिया में मुकर कर दिया, बहुत बड़े आदमी हैं बोलने वाले हैं और रिया में बैठे हैं, अंदर जीरो हो गया बेचारा, और लोग तारीफें कर रहे हैं उसकी, उसके मुंह से ऐसे एक दो फिक्र निकाल दिए कुछ उसको जहन में पहुंचा दिया, तो कितनी एहतियात की जरूरत है, तो वो कहने लगा जा के पता जाल है तेरे पास, कहते बड़े जाल हैं जनाब, बता लेता हूँ आदमी, पता चल से मुझे ये बता कि सबसे ज्यादा तेरा जाल कौन सा काम करता है, अब कितनी बड़ी बात है, कहते अब नबी आप पूछने में आप कब छप क्या छुपाऊँ उसे, मैं आपको बता देता हूँ, इंसान की जरूरत है क्या इबादत करने, इसलिए पैदा की है, तो उसके अगेंस्ट मैंने एक जाल रखा है इबादत से जो चीज़ रोकती है उसको, अब ये सुनने वाली बात है, हम इबादत करते नहीं करते, नमाज रोज़ा हज अपने मामूलात अपने बताए वो वजीफे करते हैं ना, तो कौन सी चीज़ छोड़ती पकड़ती है उसको, ये देख उसने बताया उसका जाल है मेरे पास, उससे मैं उससे काबू करता हूँ, वो नबी थे ना, उसने कौन सा कि जो रात तेरे साथ हुआ शैतान कहता है जाएगा क्या हुआ, वो कौन से जाल था, फिर मैं उसके ऐसा करता हूँ उसको मैं खाना ज़्यादा खिला देता हूँ, बिरयानी में लज्जत पैदा कर देता हूँ उसकी, शामी को ऐसे लजीज बना देता हूँ उसके सामने लगे जाते हैं उसको, ऐसी शर्त सामने पेश कर देता हूँ बस पर हटते ही नहीं, हालांकि पेट बढ़ जाता है उसे नहीं हटना, कहते जिस वक्त इंसान पेट की तरफ चल पड़ता है खाया तो उसके अंदर ऑटोमेटिकली सिस्टम ऐसे सुस्ती आ जाती है, मिसाल के तौर पर हम क्या करते हैं तरावी समोसे खोलते हैं थोड़ी चीज, क्यों नहीं यार सुस्ती आ जाएगी तरावी में, खास तौर पे वो हजार तरावी पढ़ते हैं जो पढ़ाते हैं हमारे अफ्फास है, हल्का सा वो करते हैं, नस को मारते हैं ना कि बाद में फिर आराम से खाएंगे, वो भी आराम नहीं चाहिए, क्योंकि ज़रा आराम उस वक्त किया तो सुबह की नमाज गई भाई की, रात की तहज्जुद गई उसकी। तो इस पर अगर उसने कंट्रोल कर लिया किसी शख्स ने, बता दिया जाल क्या है, जब भी जाल देगा वो खाना है फौरन एहसास कर लो इस खाने को किस तरीके किस तरतीब से खाया जाएगा। एक किस्सा पानी का रखो, एक किस्सा पेट का सांस के लिए रखो, और एक किस्सा भरो, एक रोटी के तीन हिस्से कर लें, सांस भी आना चाहिए, पानी पी सकता हो आदमी बाद में, चाय शाय भी पी सके, और पेट भी माशा महसूस करे कि मेरे सही ठीक हो गया। तो कितनी बड़ी बीमारी से बच जाएगा उसको, अपने अमाल में हमेशा ही होता है एक, आपने कहा सुस्ती होगी जी, या आपका दिन जाया होगा आपने मिस कर लिया दिन का जी, सुस्ती होगी तो 12 बजे, ये जो सीट दी है ना मैंने आपको, ये सारी रियलाइज करा देती है इंसान को किस किस पोजिशन से जा रहे हैं आदमी, ये बातें हैं मेरे पास, मैं उसका पूरा स्कैन कर लेता हूँ कि कितनी बीमारी मतलब है, किस हालत में जा रहा है, और जहन्नम किस किनारे पर खड़ा है ये शख्स, और जन्नत के जाने के लिए कितनी सख्त जरूरत है किस चीज़ की। ये वैसी नहीं मतलब केयर सिस्टम है, पागल नहीं हूँ, ये मेहनत है अल्लाह ताला के फजल से मैं आप पर कर रहा
हूँ। सुभान अल्लाह,
नहीं नहीं हमें क्या जरूरत है इस चीज़ की, बाप नहीं कर रहा, आपका दादा नहीं कर रहा, आपका चाचा नहीं कर रहा, आपकी माँ नहीं कर रही, कौन कर रहा है? अल्लाह, जिसका कोई से ताल्लुक नहीं, ना खूनी रिश्ते है ना कुछ है, कुछ ताल्लुक नहीं, लेकिन वो फिक्र आखिरत के लिए आपको परेशान है। अल्लाह
सुभान
बड़ा मुझे सो बड़ी हंसी हंसी आती है, आदमी कहता नहीं आप तो मेरी वालिद की जगह हैं जी, आप तो मेरे वालिद हैं जनाब, वालिद क्या मुकाबला करेगा शेख, तो शेख अपने तो बेचारा बुलंद कर रहा है अपने शेख को, उसे क्या पता कि वालिद जो है जी मैं तो आपको वालिद कैसे समझता हूँ, आप तो मेरे वालिद हैं, फर्क महसूस करता है कि मेरे वालिद हैं, ये कह भी देता है ये मेरे वालिद हैं, हाँ अगर वो तहकीर कर रहा है तू अपने शेख की पकड़, तो वो काम करे जो तेरा बाप नहीं कर सका, उसको बाप से क्या मिला रहा है, वो तो नबी वाला काम करता है, जिसके बाद हरीस हरीस तुम रऊफ और रहीम फरमाया अल्लाह ने अपने नबी के बारे में, या हरीस है तुम्हारे बारे में, रऊफ और रहीम है वो कि तुम्हें किस तरह दोज़ख की आग से मैं निकालूं, आप कहते हैं मेरे वालिद हैं, आप तो मेरे वालिद के जगह हैं, आप तो मेरे वालिद, वो तो अपने माँ बाप से कह रहा है, उसका स्टैंडर्ड ये बेचारा समझा नहीं ना उस बात को कि जहन्नम से निकालने वाला कौन होता है, पेट पालने वाला कौन होता है, नहीं क्यों समझा, अल्लाह ने रुतबे दिए वालदैन के बहुत बड़े रुतबे हैं, सबसे बड़ा रुतबा, लेकिन वो रुतबा सबसे बुलंद है रूहानी तौर पर जो आपको दोज़ख की आग से बचा रहा है, आपको नसीहतें करता है, आपको समझाता है, कोई लालच नहीं उसको, अल्लाह ना पैदा करे किसी किस्म का लालच, वो आपको जब बातें करता है समझाता है डांटता है तो उसकी नज़र में शफकत पिदराना होती है उसके अंदर, सुभान
अल्लाह,
कभी आप अपने बाप की शक्ल नहीं देखेंगे, उसकी डांट भी प्यार होती है,
सुभान अल्लाह,
उसका मजाक करना भी प्यार ही होता है,
सुभान अल्लाह,
आप किसी को ताल्लुक शेख से तो आप ये रंग देख सकते हैं, आप ये एक अजीब अल्लाह ने कलर डाला होता है उसमें, क्यों ये वो मखलूक को सही करने वाला, फिर इसी वजह से है कि हर आदमी जो है उसको खींचना शुरू हो जाता है, वो खुद ही कट जाता है सबसे सबसे ज्यादा उसको प्रेफरेंस करना शुरू कर देता है उसको, तो फिर उसका सब नाराज, हाँ ये बाप की परवाह नहीं कर रहा, ये माँ की परवाह नहीं कर रहा, फलां की परवाह नहीं कर रहा, क्यों वो एक चीज उसमें अंदर डाल दी ना ताला नहीं, कि अब उससे अल्लाह से मोहब्बत हो गई उसको, अब उस स्टेज पर नहीं जाएगा कि आप उससे गलत काम करा लें, बाप बाप है लेकिन बाप के लिए वो गलत काम नहीं करेगा, माँ माँ है माँ के लिए गलत काम नहीं करेगा, ये सीख के बोले
सुभान अल्लाह,
बात समझा रही
है।
یہ عجیب رشتہ ہے. دیکھیں جس شیخ اور مرید میں رشتہ پیدا نہیں ہوا وہ مرید ہی نہیں ہے, وہ بھی مرید نہیں ہے. اتنی یہ جو صحابہ کہتے تھے نبی صلی اللہ علیہ وسلم, میرے لاکھوں ماں باپ آپ پہ قربان, نہیں سمجھ بات, مزدور کہتے میرا باپ وہ کہتے لاکھوں میرے ماں باپ پہ قربان, میری جان یا رسول اللہ حکم فرمائے. جب تک یہاں نہیں پہنچتا وہ مرید نہیں ہوتا. کیا نہیں ہوتا؟ جب مرید نہیں ہوتا اس کو فائدہ نہیں ہوتا. یہ تصوف کلاس ہے جس نے میں آپ کو فقہ نہیں پڑھانے بٹھایا ہے, فقہ نہیں پڑھانا, میں نے آپ کو تصوف بتانے بٹھایا. یہ مجموعی خوش قسمتوں کو میسر ہوتے ہیں بھائیو, ہر آدمی نہیں ملتا. کتنی محبت ہو جاتی ہے, حالانکہ اچھی بات نہیں کہتا ہے, حضرت میں دل نہیں کرا, میں نے عمرے کا پروگرام عمرے پروگرام کو دل نہیں کرا, کیوں؟ میرا دل تو یہاں اٹک رہے گا, میں دل کرتا ہے آپ کی مجلس کیسے چھوڑ کے جاؤں. یہ ایک چیز ہو جاتی ہے انسان میں, اللہ کی محبت اچھی پیدا ہوتی ہے. سبحان اللہ, ہوگی آپ میں یہ پیدا محبت ہوگی, ہو جائے گی انشاءاللہ. منہ سے نکل لاکھوں ماں باپ قربان میرے ماشاء اللہ, بات تحاشا نکلتے تھے ان کے منہ سے, فدائی ابی امی میں سب جان قربان آپ پہ. بات پہلے یہ کرتے تھے پھر بات کرتے تھے نبی پاک سے, اور ڈرامہ نہیں کرتے تھے, کر کے دکھایا. ابو بو کے فرزند تھے عبد الرحمان رضی اللہ تعالیٰ, تو ایک دم مستی بیٹھے دونوں باپ بیٹھے, کہنا ابو فلاں جنگ کے وقت نا آپ میری تلوار کے سائے میں آ گئے تھے, لیکن میں نے سوچا کہ وہ اس وقت کافر تھے, وہ مسلم ابو صدیق مسلمان تھے, کہتے آپ میری تلوار کے انڈر آ گئے تھے, تو میں آپ سوچا لیکن آپ میرے باپ تھے, میں کہا نہیں میں نے آپ کو چھوڑ دیا. ابو بکر نے آنکھیں بھری اشک بہ رہے تھے آپ کے آنکھوں سے, کہتے عبد الرحمان کیا بات کی تمہیں, تم نے چھوڑ دیا نا, اگر تو میری تلوار پہ آ جاتا میں تجھے اسی وقت قتل کر دیتا, تو گستاخ رسول تھا. یہ محبت کی طریقہ چاہیے اللہ تک پہنچنے کے لیے. ویسے نہیں کہ وقت ہو اسے وسیلہ تھا, وسیلہ پکڑو تو پس کا وسیلہ پکڑنا چاہیے انسان, مضبوط, ذرا بسافس نہ ہو, ذرا اس میں شک نہ ہو, مکمل اعتبار, مکمل کانفیڈینس. سمجھ آئے گی بات؟ نہیں سمجھے؟ شیطان کے دلا تو سمجھ کا پیٹ بھرا, تو یہ ساری چیزیں وظیفے بھی جائیں گے, وہ بھی جائے گا. جیسے ہمیں شیٹ کی بات آ گئی تھا, شیٹ ہم سستی کر رہے ہیں, فلاں کر رہے ہیں, کیا سستی ہے؟ کھانا زیادہ کھا رہے ہوں گے, زبردستی پکوڑے استعمال کر رہے ہوں گے, زبردستی فروٹ کھا رہے ہوں گے, زبردستی چائے کے مگ پی رہے ہوں گے بیٹھے, بسکٹ کھا رہے ہوں گے جس کی ضرورت کچھ نہیں, انسان کی بیماری ہے. ایک ہوتا ہے پیٹ بھرنے, ایک ہوتا ہے چسکا, چسکا سمجھتے ہیں مزہ لینے والا, جسے کہتے ہیں نا کھانے کے بعد سویٹ ڈش, یہ ہے چسکا. کھانے سے پیٹ بھر گیا نا, اس کے بعد سویٹ ڈش کیا, وہ چسکا ہے انسان, یہ چسکا نا. کہتے جی پیٹ سمجھا جی, کیا نصیحت کی اس نے, نصیحت آ کے پیٹ جو ہے بھرا دیتا ہے انسان کا, اور پھر اس کو الٹا کر دیتا ہوں. لا تسو, تو یہ آیت پڑھی ہے نا میں نے آپ سے کہ گناہ مت کرو, تو گناہ کی جڑیں یہ ہیں انسان کی, پھر فساد پیدا ہوتا ہے. فساد فی دنیا سماعت کیا ہے, فساد فی دین, دین بگڑنا شروع ہوتا ہے انسان کے گناہ کے ساتھ, دین ختم ہو جاتا ہے اس کا. عبداللہ بن حنظلہ رضی اللہ تعالیٰ ان کو ٹکر گیا تھا شیطان, ایک آدھ واقعہ سناتا ہوں نا میں آپ کو شیطان کی, کہ گناہ کیسے کراتے ہیں بڑے آدمی کے ساتھ, وہ بڑے طریقے سے ڈیل کرتا ہے, پھر وہ اس کو پتا ہے اس کے ساتھ کیسے کرنا چاہیے ڈیل. کہتا ہے مجھے آپ بہت پسند ہیں, کون ہے تمہیں؟ میں بولی شیطان ہوں. یہاں کیا کرتا ہے؟ پھر بس ملاقات کرنی تھی آپ سے, آپ اچھے لگتے ہیں, بعض چیزیں آپ کو بہت پسند ہیں. ہے تو عبادت گزار تھا نا وہ بیچارہ, کرتا تو بہت عبادت تھی نا, تو کبھی اس کو یاد آ جاتی ہوگی تصویر کا پڑھنا اور اللہ کو یاد کرنا اور اللہ کو سجدے کرنا, کبھی مستی آ جاتی ہے, اس کو اچھا لگنا آدمی لگتا ہے, یار دیکھو میں کتنا نالائق تھا, میں نے غلطی کری, یہ آدمی کتنا اچھا کام کرا. अब्दुल हजरत कहते हैं जी बस बात पसंद आ गई आपकी कुछ हजरत, तो मैंने सोचा मुलाकात कर लूँ आपसे। कौन कह रहा है ये कोई शेखुल हदीस नहीं था, कौन था वो शैतान था, उसे कह रहे अब्दुल हजरत से कि हजरत मैं आ गया हूँ आपकी ज़ियारत की जगह, बकवास बंद कर छुट्टी कर। कहते कोई काम है आपको, कहते मुझे इस काम में खुदा के वास्ते भाग जाए यहाँ से। कहते मेरी बात तो सुन लो, हूँ बुरा आदमी, कभी अच्छी बात भी निकल जाती है मुँह से। मैंने पता अच्छा क्या बात अच्छी गई सुना मुझे, एक बात सुना। कहते जी पता है मेरी ड्यूटी, मैं किस काम की ड्यूटी ले अल्लाह ताला से, मैं तो काम उस पर लगा हूँ, मैं तो बड़े ट्रिक्स हैं मेरे पास, आप नहीं पहचान सकते। आपको एक चीज़ बताऊँ कि एक किस चीज़ में इंसान को बहुत जल्दी फंसाता हूँ, बात तो शायद सही कर दे। कहाँ पता अच्छा क्या है, फिर सोचा तो मैं देख लूँगा अपनी किताब से मुआवजा कर लूँगा ये बकवास कर रहा है, किसमें वाकई से मुनासबत रखती है वो चीज़ या नहीं रखती, वो तो नबी दें वो तो मतलब साबित हैं। कहता देख एक चीज़ का ख्याल रखना हमेशा, उस वक्त में फसाद पैदा करता हूँ पक्का फसाद, और दुनिया में 99% फसाद इस पर मैं कर रहा हूँ। वो क्या चीज़ है, कहते जिस वक्त मैं गुस्सा दिलाऊँ ना उस वक्त तो अपने ध्यान रखना बस। सुभान अल्लाह के नबी की कितनी अहादीस हैं इस पर, पूरा बुखारी उठा के देखा बुखारी में कितनी हादिस में नहीं है गुस्से पर, गुस्सा ये शैतान जो है ना जब ये इंजेक्शन लगाते हैं ना, तलाकें यहां से होती हैं, झगड़े यहां से होते हैं, भागते लोग यहां से हैं, माल इसी से खाते हैं, गुस्से से कत्ल करते हैं, उसी से सारे फैसले जो होते हैं इंसान के गुस्से के अंदर होते हैं। जैसे तलाक दे दी किसी ने ना, अब तलाक के बाद जब वो इंजेक्शन गुस्से का ख़त्म होना शुरू होता है तो फिर उसके तासरात ख़त्म होते हैं, फिर उसकी अकल आना शुरू हो जाती है, क्योंकि गुस्सा एक ऐसा इंजेक्शन है कि माकूफ कर देता है दिमाग को। इंजेक्शन लगाता है ना, बैठे बैठे इंजेक्शन लगाया दिमाग को माकूफ कर दिया, अब उसको समझ कुछ अंधा होता है गुस्से में, थूकने के लगता है मुँह चेहरा लाल चेहरा, वो समझते नहीं कि इसमें क्या होगी, इस आदमी बदल क्यों गया शख्स, किसी गुस्से में आप देखें थूक निकल रहा उसको। एक दो मस्जिद में नमाज पढ़ के निकला था, इसी मस्जिद में देख रहा था, अल्लाह ऐसा गुस्से में चार चार आदमी पकड़ रहे हैं उसको, जो पकड़ रहा है उसको मार रहे हैं वो फिर बहुत शुरू हो गया उसके साथ, वह कि इतनी लड़ाई हो गई इस मस्जिद में देखते देखते मस्जिद जम जाता है। वैसे एक जनाजा था नीचे आया तो उस बेचारे ने यह कह दिया कि भाई जूते लेके आगे चले गए, उसने ये कह दिया कि यहाँ मस्जिद की हद शुरू होती है अब जूता ना पहने, बस पीछे एकदम उसने इंजेक्शन लगा दिया शैतान ने उसे कि तूने मुझे क्यों मना किया, उसने जी मैं आपको ये मना किया है कि ये मस्जिद है और मस्जिद में जूते लेना सही नहीं है, तू कौन होता मनने वाला मुझे, बस चढ़ गया उस पर वो भी उसको, फिर दूसरा जिस काम ये इधर से भी उधर मारता है फूंक, वो उसको गर्म किया है वो गर्म हो गया। मैं से कौन देखेंगे तमाशा क्या लगने वाला है, यकीन कीजिए कि आप उसमें तकरीबन 15 आदमी शामिल हो गए उस लड़ाई के अंदर, 15 एक अजीब मैदान बन गया वो जंग, सिर्फ दरवाजे पे हुआ ये सारा काम। मेरे भाइयों बहुत बुरी चीज है, घर बजा बर्बाद होते हैं, नस्लें बर्बाद हो जाती हैं, बच्चों में हेट्रिस पैदा हो जाती है, जब माँ बाप को लड़के देखते हैं तो बच्चे आपस में जो है वो दुश्मन हो जाते हैं एक दूसरे के, क्यों अब पता लग गया हमें ना तो फिर अल्लाह फसाद कहाँ से पैदा होता है, अल्लाह मना फरमा रहे कहाँ से, गुनाह से पैदा होता है, और गुनाह को जन्म कौन देता है मेरे मैं समझ रहा कौन देता है, शैतान वो क्रिएट करता है, वो जाल फेंकता है जिस इंसान को आगे लाता है। तो दो चीजें समझ आई, शैतान ही समझा रहा है, एक गुस्सा, फिर उसकी हदीस लेने गुस्से की किस तरह कंट्रोल किया जाता है, पानी पी लें बैठ जाएं निकल जाएं वहां से निकल जाएं, फिर लाएगा आपको कहता नहीं मैं भाग जाए दरवाजा खोल के घर से बाहर जाएं 15 मिनट आप बैठ के ताजा हवा लें अल्हम्दुलिल्लाह बिल्कुल ठंडे हो जाएंगे आपकी माफी मांगेंगे क्योंकि आपने सुन्नत को पकड़ लिया। वाहिद इलाज हमारी इंसानियत के जो हम जिससे हम डिफीट दे सकते हैं शैतान को क्या है, सुन्नत। चलो मैं आपको अपना वाक्य सुना दूं एक,
میں
اپنا پرسنل واقعہ سناتا
ہوں،
کیونکہ میرا ایک مشن ہے اور چھوٹا موٹا مشن میں لگے چلتا ہوں، وہ یہ کہ نبی کی سنتوں کو زندہ کیا جائے. اب شیطان کو برداشت نہیں ہے چیز، شیطان کو برداشت نہیں. اس آدمی کو کس طرح ڈمبا کروں میں، ڈمبا کروں. ایک واقعہ میرے ساتھ تو میں آپ کو سنا دیتا
ہوں.
میں لنڈن مسجد تھی نا ہمارا مسجد، وہاں پڑھتا تھا نماز. آج تک وہ سین مجھے یاد آتا ہے، حیران ہوتا ہوں. اچھا کیوں؟ کہ اللہ تعالیٰ جو ایسے کام کرتے ہیں ان کو تقویت کے لیے یہ واقعات دکھا دیتے ہیں، اور تقویتوں میں اور زور لگائے لوگوں پہ کہ بھائی مت کرو یہ کام، تم برباد ہو. یہ کوئی بزرگی نہیں ہے، کوئی اللہ والا نہیں، میں اتنا بڑا آپ کو اپنے کشف سنا رہا ہوں. نہیں نہیں، یہ واقعہ بتا رہا ہوں آپ کو کہ اللہ تعالیٰ بعض اوقات انسانوں کو چیزیں دکھا کے مزدور کرتا ہے تاکہ اس کا کام اور اچھا چلے، یقین کے ساتھ کام کرے، کیونکہ شیطان کمزور کرتا ہے نا آدمی. تو میں کیا دیکھا، نماز پڑھتے سے لوگ نہیں جا رہے، مسجد میں جا رہے. تو ایک آدمی کو دیکھا، اس کے بعد سے مجھے اس لباس سے بھی کراہت آنے لگی جس میں اس لباس میں شیطان کو دیکھا ہے نا. تو میں بتا دیتا ہوں لباس آپ کو، وہ ہوتی ہے جیسا آپ نے دیکھا پٹھانی ٹوپی ہوتی ہے گول سی، دیکھی ہوگی آپ نے، اکثر لوگ پہنتے ہیں. مجھے تو بہت ناپسند ہوگی اس کے بعد اس نے وہ ٹوپی پہنی تھی. ٹوپی نہیں ہوتی، گرم سی پہنتے ہیں لوگ، پٹھانی ٹوپی کہتے ہیں اس کو، وہ پہنا اس نے. اور شلوار قمیض پہنی تھی، نام نارمل ڈریس کوڈ پہنی تھی، جیسے چھوٹی چھوٹی داڑھی تھی اس کی، کیونکہ وہ تو اس نے تھوڑی سنت پہ عمل کرنا ہے، وہ تو سنت کو ختم کرنے والا ہے. ایسی بس چھوٹی چھوٹی داڑھی اتنی اتنی رکھی ہوئی تھی، جس کو ہم داڑھی کہتے ہیں اپنی زبان میں، جو ہے نہیں داڑھی. اور وہ جو کام کر رہا تھا، تو میں نے دیکھا، اللہ نے مجھے دکھایا کہ وہ جو وہ نوازی میں بالکل سامنے کون تھے وہ لوگ، ان کو وہ روک رہا تھا نماز سے. پہلا کام مجھے دیکھا، اور اس کے روکنے کا عجیب انداز تھا، یعنی اتنی طاقت تھی کہ ایک ایک ہاتھ سے دس دس آدمی کو کھینچ رہا تھا، مسجد سے دروازے سے کھینچ رہا تھا. کچھ مارتا تھا وہ پیچھے چلے جاتے تھے، کچھ کرتا تھا وہ پیچھے چلے جاتے تھے. میں بڑا حیران، یہ کہ کون آدمی اتنی طاقت، اس میں جن ہے بھوت ہے کیا سسٹم کر رہے آدمی. پہلا اس نے 15 منٹ میں فساد مچا دیا جی پورا مسجد کے اندر، اس مسجد میں کئی لوگ بےچارے پیچھے چلے گئے، ادھر گئے. اب میری باری تھی اندر جانے کی، مسجد میں گھسنے کی باری تھی، تو میں تو دیکھ رہا تھا سارا کچھ، میں کہا میں کس طرح گھسوں. خیر میں نے بھی ٹرک لگایا، اور ٹرک لگا کے میں مسجد میں پہنچ گیا. اب اندر کا سین دیکھا ہے میں نے کہ مولانا وہاں درس پڑھا رہے ہیں، مسجد کے جو مولانا تھے ہنڈر ماس میں جاتے ہیں، تو اب وہاں کچھ لوگ بیٹھے ہیں، تو اس نے وہاں جمپ مارا. ایکچولی وہ مجھے فالو کر رہا تھا، اس نے وہاں جمپ مارا. اچھا، کیونکہ قرآن کھلا ہوا تھا، وہ قرآن پڑھ رہے تھے، وہاں اس کا داؤ نہیں چل رہا تھا. ہاں لگا پورا زور رہا تھا وہ، لیکن داؤ چل نہیں رہا تھا اس کا. یہ ایک سین میں نے دیکھا، اس کے بعد ایک دم ڈراپ ہوا اس سے. اب میں گھر واپس آتا ہوں. اب میں جس چیز کی بات کر رہا ہوں آپ کو، ایک چیز کیا بتائیے آپ، جس شیطان پکڑتا ہے، کیا چیز تھی پہلی؟ سبق ہے نا، میرے یاد تو کرو یار. دو چیزیں بتائیں نا پہلے، ایک چیز تو تھی جو غصہ انسان کو آتا ہے، اور پہلی چیز کیا تھی؟ کھانا. پیٹ بھر کے کبھی آدمی کھانا نہ کھائے، احتیاط کرے کہ اگلے وجہ آپ کی بات کو ختم کرتے ہیں، ڈکار رہنے کی جگہ رکھے. یہ دو چیزیں کہتے ہیں. اور تیسری چیز بتا رہا ہوں، جو اصل چیز آپ کو جو مجھے دکھائی، اس سے ہی بچنا ہے، اور زبردست بچنا ہے. جو نہیں بچے گا وہ کبھی بھی شیطان کے ہاتھ سے نہیں نکل سکتا. یہ ہائی کلاس بتا رہا ہوں آپ. اب میں جا رہا واپس، تو وہ میرے پیچھے. اب اتنے میں پہچان سکا شیطان ہے، میں نہیں پتا نہ کوئی مجھے ایسی انفارمیشن آئی میرے پاس. ہمارے سامنے گلی ہے مکان کے، اسٹریٹ ہے سامنے جہاں ہم گاڑی ٹھہرا دیتے ہیں. تو پھر ہمارا مکان کا دروازہ جہاں ہم داخل ہوتے ہیں. اب مجھ سے جو غلطی کرائی اللہ تعالیٰ نے، جو ہو گئی پریشانی میں ہو گئی، کیسی ہو گئی، آپ کبھی وہ غلطی نہ کرنا، اس کا سین مجھے دکھا دیا. میں اب جلدی میں پریشانی میں، یہ ہے کون جو پیچھے لگایا آدمی، کیا کرنا چاہ کیا چاہتا ہے؟ بڑی تیزی کے فالو کر رہا، اس میں گاڑی تھی اس کے پاس، گاڑی ٹھائی اس کے سامنے جہاں ٹھہرتے تھے، اور جناب باغ کے میری طرف. میں نے جلدی سے چابی لگائی، بس جو غلطی وہ ہوئی، जो बात खुद परिचय का था, ये इसका काम था। मैंने सुन्नत की दुआ पढ़ना भूल गया दाखिल होने के लिए, खैर मौजू खजा ये दुआ है ना, हम जानते पढ़ते जी मिस हो गई। बस मैंने देखा जैसे मिस हुए एकदम वो मुझसे पहले घर के अंदर था। अब घर के अंदर आते हैं हमारे पहले जहाँ जूते उतारते हैं बुझेगा, उसके बाद फिर देवड़ी सी है जब सीढ़ी जहाँ पर जाती है, उसके बाद फिर जो उसके बाद फिर दरवाजा जहाँ अंदर दाखिल होते हैं। अब वो था कि अंदर तो आ गया था जूते, जैसे अंदर आ गया वो देवड़ी में आ गया, उसमें दरवाजा तो आगे बंद था, अब उसको आगे जाने से मैं रोक रहा था और वो रुकने चाह रहा था। अब मेरी उसकी फाइट शुरू, अब मैं समझ गया शैतान है। क्यों? कि वो दुआ मुझे बुला दी ना उसने, तो दिखाया क्या गया हदीस है ना कि जिस वक्त इंसान ये दुआ पढ़ के नहीं जाता तो क्या होता है, शैतान और जिन्नात उसके साथ अंदर दाखिल हो जाते हैं, फिर उसके साथ खाते हैं, उसके साथ बैठते हैं, उसके साथ ड्रिंक करते हैं, और उसके साथ उसकी बीवी के साथ जब मशगूल होता है वो भी उसके साथ मशगूल होते हैं। फिर जो बच्चे पैदा होते हैं तुलंगड़े शैतान के तुलंगड़े पैदा होते हैं, फिर उनके अंदर शैतानी कुव्वत होती है। हदीस बता रहा हूँ, एक सुन्नत का सारी चीज नहीं छोड़ना दोस्त, बिग प्रोटेक्शन जो हमें दिया, हमें क्या चीज दिया, अल्लाह ताला के नबी हमें सुन्नत नहीं था। एक सुन्नत उसे कता हुई है और शैतान मेरे अंदर आ गया, उसने काबू कर लिया, काफी देर मेरा मुजाहिदा उसके साथ हुआ। आखिर में वो जो अल्हम्दुलिल्लाह काम आए, जो काम आने वाली चीज़ें शैतान को तबाह करती है, फिर उस वेपन को मैंने निकाला और मैंने अपना जिक्र खफी शुरू किया अल्हम्दुलिल्लाह। जैसे ही जिक्र मैंने शुरू किया वो अब दरवाजे की तरफ भागना शुरू किया वापस आने के, झुंझलाट आ गई उसके अंदर, पहले झुंझलाया वो, जैसे आदमी कुछ तकलीफ नहीं हो जाती इंसान को, मैं कहा अभी क्या हुआ, फिर मैं जिक्र को और बुलंद किया, फिर वो झुंझलाया अल्हम्दुलिल्लाह, फिर बराखी में खूब जिक्र किया तो देखा भाग फिर तो सबक क्या मिला, काफी देर में बैठा रहा अल्हम्दुलिल्लाह। ये हमारे लिए कि बहुत बड़े तोहफे हैं, टॉयलेट जाओ तो ये दुआ पढ़ो, सो तो ये दुआ पढ़ो, खाना खाओ तो ये दुआ पढ़ो, खाने उठने के बाद ये दुआ पढ़ो, उसके बाद पहले हाथ धो, उसके बाद आप बाहर निकलो तो ये दुआ पढ़ो, पहला पाँव ऐसे रखो, दूसरा पाँव ऐसे रखो, जूता पहनो तो ऐसे करो। ये तो एक दुनिया है, ये दीन है, खिलाफ पैगंबर किसे गुजरी कि हरगिज खैर बखाई नसीब शादी फरमाते कि कैसे हो सकता है कि तू तो खिलाफ शरीयत जिंदगी गुजारे, नबी पाक खिलाफ तेरी जिंदगी हो और तू कि रमजान में बरकतें आ रही हैं, रोजे में जी मुझे सवाब मिल रहा है, 15 कुरान खत्म पढ़ लीजिए मुझे बड़ा ऊंचा दर्जा हो गया, और तेरी जिंदगी खिलाफ सुन्नत है, ना तेरा लिबास है, ना तेरी शक्ल है, ना तेरी सूरत है, ना तुझे इसका एहसास है कि मैंने आज कितनी गलत जो बातें की हैं वो खिलाफ सुन्नत की हैं, ना मैं जूता वैसे पहना है, ना मैं अंदर वैसे आया हूँ, ना मैं मस्जिद वैसे, एक एक तरीका जो अल्लाह ताला ने हमें नबी रोल दिया है, रोल मॉडल है मान लीजिए, कान फिर एक एक चीज की आपने नकल करनी है उसकी। कुछ बुखारी ने बता दी, कुछ शिबा ने मालिक ने बता दी, कुछ मोता ने बता दी, किसी इस सारी किताबें फैला दी, कुछ तिर्मिज़ में आ गई, अहमद में आ गई, कि सब किताबों में अल्लाह ने नबी ने सुन्नतों को फैलाया है, ताकि यहाँ ना हो तो यहाँ से ले ले जाए, और हर एक जो इमाम थे उनके मिजाजों को मुख्तलिफ कर दिया, उनकी रिसर्च मुख्तलिफ कर दी, किसी पर गलबा डाल दिया रफैदान का फैन करो, किसी पर गलबा डाल दिया मुझे अमीन गाने का उसे कह दो, तमाम नबी सुन्नत को जिंदा रखे अल्लाह ताला। हमारा काम ये नहीं, वो इमाम ये कह रहा है, इमाम ये कह रहा है, ये क्या मतलब, हर इमाम पे जो गलबा डाला जिस सुन्नत का अल्लाह ताला ने उसको उसने प्रचार कर दिया और आगे कर दिया उसको। अबू हनीफा के शागिर्द है इमाम मोहम्मद, उससे वो कुछ और कर रहे हैं, किसी और सुन्नत को जिंदा कर रहे हैं, जो उनके शेख ने नहीं की बात, वहां इख्तलाफ आ जाता है, फिर ये इख्तलाफ इन दोनों में है या नहीं, ये क्या चीज है, ये झगड़े वाली बातें नहीं है, ये मोहब्बत की बातें हैं। क्या कि अल्लाह ताला अपने हबीब की हर अदा को फैलाना चाहता है, कि जो उसे जैसा एक्शन दे दिया, कैसे ही दिया, जैसे भी दिया, उंगली भी उठा दी तो उंगली भी वैसे ही उठेगी क्यामत तक। उस मौके में मैंने भी उंगली उठाई थी, यानी आपने कि गुफ्तगू करते हुए ऐसी उंगली उठाई, हदीस में आ गई कि अल्लाह ताला ने उस मौके पर 1400 साल पहले की बात, अब हदीस में आ कि अल्लाह से किससे बात कर रहे थे, बात करते आपने सिंगली उठाई थी, अब ये दीन बन गया हमारे लिए। کیوں محفوظ کیا اس کو؟ عبداللہ بن عمر رضی اللہ تعالیٰ تشریف لے جا رہے ہیں, درخت کے پاس سے گزرے, پوری جماعت ان کے ساتھ تھی, عاشق سنت رسول کہا جاتا ہے ان کو, پیچھے آ گئے. سب صحابی حیران کی کیا کرنے والا ہے, درخت کے پاس گئے, اپنے جسم کو تھوڑا سا رگڑا مار کے چل پڑا. کہتے ہیں حضرت کیا معاملہ تھا؟ کہتے کچھ بھی نہیں, لیکن آپ نے کیا کیا؟ کہتے ایک سنت کو ادا کیا ہے, کیونکہ میں ایک سفر میں نبی ہم ساتھ میں جا رہا تھا اور آپ کا جسم مبارک اس درخت سے لگا تھا, تو میں نے سوچا کہ ایسا نہ ہو یہ سنت مجھ سے قطع ہو جائے, اور میں اس ساتھ جسم رگڑ کے چلا گیا. یہ کیا تھا؟ یہ احتیاط دین ہے کہ کوئی وقت بھی میرا ایسا نہ گزرے, کوئی چیز بھی میرے ایسی نہ ہو جائے خلاف سنت ہو. ہم تو پہاڑوں کو پہاڑوں کر کیا اٹھنا مسلمان ہیں, نہ تو سن فلت. یہی وجہ ہے کہ آج فساد ہے پورے زمانے میں ہماری امت کے اندر, فساد کی واحد یہ وجہ ہے کہ شیطان نے ہم سے نبی کی سنتوں کو ڈاؤن کر دیا ہے. امام کیوں نہیں پہنتے؟ شرم آتی ہے. دھوتی کیوں نہیں پہنتے؟ شرم آتی ہے. پہن کے جائیں شاپنگ کریں, اس دھوتی پہن کے, یہ آپ کے نبی کا لباس ہے. جب اس سے شرم آ رہی تو آپ کا دین کمزور ہے. لا یومن احدکم, اللہ کے نبی فرما رہے لا یومن احدکم, اب جب تک میں تیرے محبوب نہ ہو جاؤں, آتم حتی یکون, کس چیز سے؟ ماں سے, باپ سے, اولاد سے, سب سے زیادہ محبوب نہ ہو جاؤں, تیرا دین مکمل ہی نہیں ہو. اللہ کے نبی کی سنت سے شرم آنے لگے, ڈر لگنے لگے, اور مصیبت آنے لگے, پسینہ سمجھے ایمان میرا بھائی اندر کچھ بھی نہیں ہے. سجدوں کا نام ایمان نہیں ہے, ختموں کا نام ایمان نہیں ہے, ایمان نبی ہوں سنت پہ چلنے کا نام ایمان. لا یومن وحدکم حتی کون وحب الی من والدی ولدی اجمعین. اللہ تعالیٰ نبی فرماتے ہیں یہ دین ہے جو قرآن بتاتا ہے. جب یہ دین اٹھ شیطان کہتا ہے اس سنت کو ختم کرا دے. تین باتیں سمجھیں بھائی, کہ اللہ فرما رہے ہیں قرآن میں لا تفسدوا فی الارض, فساد کیوں پیدا ہوتا ہے؟ گناہ سے ہوتا ہے. اور گناہ کون کراتا ہے؟ کون کراتا ہے؟ اور شیطان کی تین چیز کرش میں نے آپ کو دکھا دی ہے. آگے آیت آتی پھر وَدْعُوا خَوْفٌ وَطَمَعًا. سبحان اللہ تعالیٰ نصیب فرما رہے ہیں. یہ پتہ چل گیا کہ سب چیز گناہ کراتا ہے, اور گناہ کون کرتا ہے؟ شیطان. ادھر آتا ہے وَدْعُوا, پکار اللہ کو, اللہ کا ذکر کر کثرت کے ساتھ. پہلے مرض پھر علاج, یہی طریقہ ہے قرآن ہے, یہی طریقہ قرآن ہے. پہلے اللہ مرض بتایا کہ یہ فساد کی وجہ کوئی نہیں ہے کہ یہ ہو گیا فلاں ہو گیا, اس ملک میں یہ ہو رہا ہے, اس ملک میں یہ ہو رہا ہے, اس کو فلاں کرتے ہیں. نہیں, جہاں کہیں بھی برائیاں ہو رہی ہیں, سنتیں ختم کی جا رہی ہیں, لا دینیت پھیل رہی ہے, فاشی اور حیا بے حیا عام ہو رہی ہے, تمام جو ہم اپنا سو کالڈ اسلامک ممالک کہتے ہیں جہاں پہ یہ پھیل رہی ساری چیزیں, اس کی واحد وجہ گناہ پھیلانے کی یہی ہے کہ شیطان نے ان پر قبضہ کر لیا ہے اور ان کو خوب جھڑکا رہا ہے. تو اس کے علاج جو بتایا وہ علاج ہی نہیں کر رہے. ودعوا اللہ کا ذکر کثرت کے ساتھ کر. صحیح حدیث کے اندر آپ سننے اللہ کے نبی کیا فرمایا صحابہ کو, کیا میں تمہیں ایسی چیز نہ بتاؤں جو تیرے رب کے نزدیک بہت پاکیزہ ہو, تیرے درجات کو بہت بلند کر دینے والی ہو. اللہ کے نزدیک پاکیزہ, درجات کو بلند کر دینے والی ہو, سونا چاندی بھی تو پہاڑوں کا خرچ کرے اس سے بہتر ہو, صدقہ کرے اس سے بھی بہتر ہے, دشمنوں سے تجھے لڑتے لڑتے تلوار ختم ہو جائے اس سے بھی بہتر چیز تجھے بتاتا ہے. اس کے بغیر سب چیزیں بیکار ہیں جس میں جن کی اللہ تعالیٰ اللہ کے نبی فرماتے ہیں چیزیں. کہا بولا یا رسول صلی اللہ, اللہ ہمارے ماں باپ پہ قربان ہو, کون سی چیز ایسی ہے آپ بتائیں ہم بھی کریں گے. بس کر اللہ, اللہ کا ذکر, کیونکہ اللہ کا ذکر فساد کو روکتا ہے. کیسے روکے فساد کو؟ کہ شیطان کو پاش پاش کرنے, میں نے آپ کو اپنی بات بتائی, شیطان کو پاش پاش کرنے والی ایک ہی چیز ہے, وہ کیا؟ ذکر اللہ ہے. جب شیطان کو آپ کمزور کریں گے تو گناہ کی طاقت کمزور ہو جائے گی, دنیا کی طاقت کمزور ہو جائے گی, آپ فساد دنیا کا ختم ہو جائے گا, آپ کے گھر میں لڑائیاں ختم ہو جائیں گی, آپ میں مسکراہٹ آ جائے گی, بچوں کے ساتھ تمیز سے بات کرنا آ جائے گی, گھر میں جھگڑے ختم ہو جائیں گے, دوستوں کے ساتھ ہمدردی شروع ہو جائے گی, درگزر شروع ہو جائے گا, غصہ کریں گے نہیں آپ. او جسٹ نو فائن, کتنے سے بڑے آپ کی بےزتی کر دی ہے, آپ کا صلاح کریں گے, محبت سے بات پیش آئیں گے. یہ کیوں ہوتا ہے؟ یہ ہوتا ہے انسان کو شیطان کو کنٹرول کر لیتا. نہیں ہم کیوں کریں ذکر, ہمیں ذکر کی کیا ضرورت ہے, ہم تو یہ ہیں, ہم تو وہ ہیں. واہ سبحان اللہ, پھنستے بھی سب سے بڑے وہی لوگ ہیں جو مغرور ہو جاتے ہیں, ان کو تکبر میں ڈالتے ہیں. بہت او خوف و تمن, دو چیزیں بتائی ہیں. پہلے کیا بتایا؟ علاج بتا رہے ہیں, یعنی علاج کی شرط بتائی ہے. اب ذکر کیسے کریں؟ ذکر کی شرط بتائی ہے, خوف اور تما. خوف کی چیز کا سبحان اللہ, بولے سبحان اللہ. خوف تو بہت ہیں ہمارے, سے میں کل بتا رہا تھا, روٹی کا بھی خوف ہے, بھوک کا بھی خوف ہے, بجلی کا بل آ رہے ہیں اس کا بھی خوف ہے, مکان بنانا ہے اس کا بھی خوف ہے, پیسے جمع کرنا ہے اس کا بھی خوف ہے, دکان چلانا ہے اس کا بھی خوف ہے, سارے خوف ہی ہیں نا. یہ خوف کہاں لے جاتے ہیں؟ جہنم میں. ایک ہی خوف ہے جو سب سے پیارا خوف ہے, اس کے بارے میں جب ذکر کرے تو یہ خوف ہونا چاہیے. تو کیا کہ ذکر میں اس لیے کر رہا ہوں کہ اللہ مجھ سے ناراض نہ ہو کسی بات سے. بولے سبحان اللہ, دیکھتے یاد سے کر رہا ہوں, تو نہ مجھ سے ناراض ہو, ساری دنیا روٹ جائے مجھ سے, میرے مولا تو نہ ناراض ہو, اس کا ڈر ہو کہ میرا رب نہ ناراض ہو. جب یہ ہمیں خوف پیدا ہوگا میرا رب نہ ناراض ہو, تو ہر وہ چیز توڑ دیں گے جس سے ہمارا رب ناراض ہوتا ہے, وہ اس کے نزدیک بھی نہیں جائیں گے. یہ سوچ کے ذکر کیا کرے. یہ کون بتا رہا ہے؟ بولو نا صاحب. نہیں, اللہ بتا رہا ہے. یہ بیٹھو ذکر میں, ضرور بیٹھو, لیکن ذکر کا فائدہ اس طرح ہوگا. یہ اس لیے ذکر نہ کریں مجھے یہ فائدہ ہو, میں یہ بزرگ بن جاؤں, میں خلافت لے لوں, میں خانقاہیں چلاؤں, اور میں اللہ کا ذکر کروں, مجھوں میرے پیچھے لگوں, میں پیر صاحب بن جاؤں, میں حضرت صاحب بن جاؤں, پھر یہ ہو جائے, فلاں ہو جائے. یہ انجیکشن کس کے ہیں؟ عمل کے ساتھ انجیکشن کون دیتا ہے؟ عالم بن جاؤں, عالم بننے کے بعد کیا انجیکشن مارے گا؟ میں عالم بنوں, پھر میں تقریریں کروں, پھر میں جمعہ پڑھاؤں, پھر لوگوں کو بتاؤں, پھر میں یہ نصیحت کروں, پھر میں فلاں کروں, پھر لوگ میرے پیچھے چلیں. انجیکشن کون دے رہا ہے؟ کیوں بنایا اللہ؟ اللہ نے عالم کیوں بنایا؟ اس لیے کہ تیرے اندر خشیت پیدا ہو جائے. قرآن کہتا ہے انما, وہ کیا آیت ہے؟ انما کیا ہے؟ یکش اللہ, ہم اللہ تعالیٰ انما یکش اللہ من عبادی علما. کہ اگر آپ میں دیکھنا چاہتے ہیں جن کو اللہ کا خوف سب سے زیادہ ہے, کیونکہ نبیوں کے نائب ہوتے ہیں یہ مقام, اگر دیکھنا چاہتے ہیں کہ سب سے زیادہ خوف تلاش کرنا چاہتے ہیں خشیت, تو آپ کو ملے گا کس میں؟ علماء میں ملے گا. تو عالم وہی ہے, بخاری پڑھنے والا نہیں, ترمذی پڑھنے والا نہیں, احمد رضائی پڑھنے والا نہیں. عالم کون ہے؟ جس کے اندر خشیت پیدا ہو جائے گی, خوف خدا پیدا ہو گیا, میں نہیں کرتا یہ کام. ہمارے علم کہتے ہیں کرو, کوئی فرق نہیں پڑتا, سود ادھر جائز ہے, فلاں چیز جائز ہے, فلاں فتنہ جائز ہے. جس میں خشیت پیدا نہیں ہوئی جس عالم کے اندر, وہ تو چور بن جاتا ہے بہت بڑا, ڈاکو, فساد, تعصب, فساد, فساد چلا جاتا ہے. بولے سبحان اللہ. یہ خشیت کہاں سے حاصل ہوگی؟ آج بتا رہی قرآن کہاں سے؟ ودو, جب اللہ کا ذکر تو کرے گا. عالم بن, لیکن عالم بن کے انجیکشن لگا دیا شیطان نے تو چور ڈاکو بن جائے گا, اس کے ساتھ فوراً اللہ کا ذکر شروع کر دے, بس چلا جائے کسی اللہ والے کے پاس, مجھے بتاؤ جی, بہت اللہ نے مجھے اونچا درجہ دے دیا, نائب رسول مجھے بنا دیا, اب اس کا انجیکشن مجھے لگ گیا تو میں تو متقب اور ریاکار پتہ نہیں کیا سمجھ جاؤں گا. حضرت یہ بیماری کنٹرول کرے میری. جو عالم کسی اللہ والے کے پاس گیا وہ بہت بلند ہو گیا, وہ تھانوی بن گیا, اور رشید گنگ بھی بن گیا, وہی بنے, وہ وہیں بھاگ گئے تھے حاجی صاحب کے پاس. حاجی صاحب کو علم اتنا نہیں تھا ان کے پاس تھا, حاجی صاحب نے اتنی کتابیں نہیں لکھی تھی, تھانوی صاحب نے لکھی تھی, رشید گنگ والے فقہ انہوں نے اتنے نہیں جانتے تھے جتنے وہ جانتے تھے, لیکن خوف جو تھا کہ انجیکشن لگ جائے گا, حاجی صاحب نے وہ خوف پیدا کر دیا کہ جس کی وجہ سے انہیں خشیت آ گئی اور شیطان ان کے نزدیک نہیں آ سکا. نہیں سمجھ بات؟ یہ سب طریقے بتا رہا ہوں آپ کو, نہیں بات فائدہ ہو رہا ہے بیٹھنے کے؟ نہیں ہو رہا. وہ بنے عالم, بنے حافظ, بنے بڑے بڑے مقامات ہیں, ایسے حافظ بنے جس کے بارے میں قرآن میں ہے کہ حفظ کرتے جاؤ اور درجے بلند ہوتے چلے جائیں, لیکن وہاں تک پہنچیں گے کیسے آپ؟ پیچھے سے شیطان کھڑا انجیکشن, جیسے آپ حافظ ہوئے تکبر پیدا کر دیا, غرور پیدا کر دیا, پیسے کمانا شروع کر دیے, ادھر تلابی شوق, بس یہ شوق پیدا کر دیا. اصل مقصد تھا قرآن کا کیا؟ کہ جب قرآن پڑھو, سبحان اللہ, قرآن پڑھو تو ہر آیت پہ سوچو کہ اس پہ عمل کرنے کی توفیق دیتا ہوں. بعمل حافظ کے لیے یہ آتا ہے، بعمل عالم کے لیے یہ انعام آتا ہے، بعمل صوفی کے لیے انعام آیا ہے. صوفی وہ بس تاویز گھنٹے دینے شروع کرتے ہیں اور لوگوں کو پھنسانے شروع کرتے ہیں، ایسے نہیں. نہیں، صوفی وہ جو دلوں کو سرخ مسخر کرتے ہیں انسان کے، بات کریں ان کو دلوں کو ہلا کے رکھتے ہیں انسان، شریعت سنن دوسروں کے دلوں میں اترتی چلی جائے، اس کو کہتے ہیں یہ اللہ والا ہے. نہیں سمجھے بات؟ تو یہ اللہ نصیحت کر رہے ہیں. پہلے کیا ہے کہ لا تسد فساد، کہ پہلے گناہ نہ کرنا. ساری فساد کی جڑ گناہ ہے، اور گناہ کراتا کون؟ شیطان کراتا ہے. ٹھیک ہے، ہر ایک کو کرا دے گا. اس کے بعد علاج بتایا ہے، کسی مقام پہ پہنچ جاؤ اگر شیطان سے بچنا ہے، ودعو، ذکر کرو. پھر ذکر کا مقام بتایا ہے کہ ذکر کی نیت صحیح کر لینا، ورنہ شیطان ذکر میں تمہیں کہہ دے گا کہ اللہ والا بنے گا تو، فلاں بنے گا تو، لوگ یہ کریں گے تو. نہیں، ذکر نیت صحیح کرو. کیا خوف؟ کہ ذکر اس لیے کر رہا ہوں کہ مجھے بس یہ ہے کہ اللہ کا خوف پیدا ہو جائے. ایسے ہی کرتے ہیں آپ بھی ذکر. دوسری چیز کیا بتائیں؟ تمع. تمع کس کو کہتے ہیں؟ لالچ. حال نہیں بنا، لالچ پیدا ہو گئی. حافظ بنا، لالچ پیدا ہو گئی. صوفی صاحب بنے، لالچ پیدا ہو گئی. پیر صاحب بنے، لالچ پیدا ہو گئی. بری صاحب بنے، لالچ. انجیکشن دیتا بناتے ہیں نا، اس ڈیزنیشن ختم کرنے کے لیے، تو اللہ نے توڑ دیا اس کو. پہلی چیز جب ذکر کرو تو خوف. خوف کس کا؟ کہ اللہ ناراض ہو جائے. اور لالچ کیا ہو، تما کیا ہو، بڑی پہلی بات کروں گا، غور سے سننا. ادھر کیا ہے؟ خوف کیا ہو کہ اللہ ناراض نہ ہو، اور تما کیا ہو کہ اللہ مجھ سے راضی رہے.
سبحان اللہ،
کیا جملہ نکلا ہے، سبحان اللہ. ادھر کہ خوف کیا ہے کہ اللہ مجھ سے ناراض نہ ہو جائے، اور لالچ کیا ہو کہ اللہ مجھ سے راضی رہے. ایک خواہش، سب سے بڑی خواہش یہ ہے، جس سے اب یہ دو خواہش پیدا ہو جائیں تو پھر مجھے یاد کر، پھر کہ اللہ، پھر دے. میرے سارے نام بڑے حسین ہیں، دل سے پکار، زبان سے پکار، قلب سے پکار، اندھیرے میں پکار، روشنی پکار، لیٹ کے پکار، بیٹھ کے پکار، جہاں پکارے گا تجھے نورا نور کرتا چلا جائے. اللہ میں قلبی نور، بصری نور، خلفی نور، دمی نور، شبی شہری نور، ہر چیز تیرے دل کو بال بال تیرا نورا نور کر دوں گا. نہیں سمجھے؟ انا رحمت اللہ، اب اللہ تعالیٰ کہتا ہے، آیت ختم ہوئی، انا رحمت اللہ قریب مل محسنین. سبحان اللہ، کیا آیت ہے. سب بتانے کے بعد فرمایا ایک بات یاد رکھنا، راستہ آسان نہیں ہے یہ میرے تک پہنچنے کا. انا رحمت اللہ قریب محسنین. سبحان اللہ، یہ یاد رکھنا. جب تو میرے راستے پہ سفر شروع کرے گا نا، یہ جو میں نے ساری باتیں بتائیں اللہ تعالیٰ کہہ رہا ہے، تو پھر ایک چیز کا خیال رکھنا، گھبرانا، کیونکہ ٹیسٹ شروع ہو جائیں گے تیرے. پھر بھوک بھی آئے گی، ننگی بھی آئے گا، مجبور کرا جائے گا تو یار یہ کام کر. کام کرانے کی ضرورت، یہ سب تجھے کرانے کے لیے مجبور کیا جائے گی، دنیا تجھے مجبور کرے گی. ان رحمت اللہ کبیر مسبان. ایک چیز یاد کرنا کہ جس وقت جو بھی بندہ میرے ساتھ قدم اٹھاتا ہے، چاہے کسی مشکل میں ہو، کسی پریشانی میں ہو، امام حسین گردن کٹا رہے ہیں، بچوں کو مار رہے ہیں، لیکن پاس ایک چیز تھی، انا رحمت اللہ قبل محسنین، کہ اللہ کا وعدہ ہے کہ جتنی بھی اتوار پہ مصیبت آ جائیں، اللہ کی رحمت ہمیشہ ان لوگوں کے ساتھ ہوتی ہے جو میرے راستے پہ نکل چکے ہیں. میں اس کو ابھی چھوڑتا نہیں ہوں، میں اس کو بھوکا نہیں رکھوں، میں پریشانی دوں گا. لیکن ایک پریشانی دو قسم کی ہوتی ہیں، ایک پریشانی جو فرعون کو دی تھی، ایک پریشانی جو موسیٰ کو دی تھی. سبحان اللہ، فرق تھا. گھبرانا، حرام پہ نہ جانا، جھوٹ نہ بولنا، گناہ نہ کرنا، گناہ فساد ہے. بڑے بڑے اتنے پیارے اسلامی ممالک ہمارے، سبحان اللہ، کیسے کیسے اسلامی ممالک ہیں، کعبہ بھی ہے، مدینہ بھی ہے، لیکن گناہ کے فساد مت کیا. وہاں پہ بڑی بڑی جگہیں ہمارے فساد کی زدوں میں آ چکی ہیں، کیونکہ گناہ ہوتے ہیں. تو یہ بڑی نصیحت ہے ہمیں رمضان کی، اس گناہ کے لیے. اب بات بتاؤں آپ کو، یہ اللہ نے رمضان دیا لعلکم تتقون، یہ رمضان میں اسی دیا کہ تم گناہوں سے بچنا سیکھ جاؤ. رحمت اللہ کریم مل محسنین، محسن بن جاؤ اللہ. جب انسان راستے چلتے ہیں نا، پہلے میں کیا ہوں جی، میرا نام آصف ہے جی، آپ کا نام کیا ہے؟ میرا نام فلاں ہے جی، فلاں ہے، سب اس نام سے پکار رہے ہیں. جس اللہ کے راستے پہ چلتا ہے اس کا نام کیا ہوتا ہے؟ محسن بن جاتا ہے.
اللہ
نے اس کا نام رکھ دیا شخص سے کہ اللہ پیار کر رہا ہے شخص, میرا محسن ہے, میرے راستے پہ چل رہا ہے. اللہ تعالیٰ فرما رہا ہے کہ کتنا پیارا بچہ, اس نے میری بات سمجھ لی ہے, عقل میں آ گئی اس کی بات, ابھی چل پڑا ہے. اللہ کہ سبحان اللہ کتنا پیارا بچہ. مجھے یاد ہے حضرت صاحب کی محفل بیٹھا تھا, بڑے بڑے مشائخ بیٹھے ہوئے تھے, علماء کرام اور یہ مفتیان سارے, تو میں آ گیا بیچ میں جائے لا دیں, تو مجھے ڈیوٹی لگ چکی تھی یہاں پر, تو کسی نے توجہ دی میری طرف, تو حضرت نے اشارہ کیا ایسے میری طرف پورے مجمع میں, فرمایا یہ میرا درویش کام پہ لگ گیا ہے. اس سے شروع سوال اڑ کے دیکھا, اتنا بڑا جملہ تھا نا یہ سب کے لیے, کہ یہ میرا درویش کام پہ لگ گیا, یعنی کیا فنا ہو چکا ہے اس کام پر جو میں نے دیا تھا. یہ لفظ انا رحمت اللہ کریم محسن, اللہ تعالیٰ کہتا ہے کہ میں محسن بن چکا ہے میرا شخص. چلیں گے نا, چل پڑے, کیا گناہ نہیں کرنا, بس فکر فقر جو بھی ہے, اللہ جس درجے پہ لے رہا ہے, عالم بنا رہا ہے, حافظ بنا رہا ہے, قاری بنا رہا ہے, بس ایک شاید یاد کریں گناہ نہیں کرنا. انجیکشن لینا اس کے لیے پناہ لیں, جب رتبے دے پناہ لیں, جس سے اللہ نے بتایا کیا بد ہو جاؤ کسی اللہ والے کے پاس, اللہ کے ذکر سیکھو تو بچ جاؤ, وہاں تک بننا کر. وقت تھوڑا ہے, میں کہ 3 منٹ ہیں, اب تھوڑا سا ذکر کرتے ہیں انشاءاللہ. کتنے بجے روزہ 36 ہو جائے گا انشاءاللہ. روشی پڑھ, بسم اللہ الرحمن الرحیم, الحمد للہ رب العالمین, الصلاۃ والسلام علی سید المرسلین. اللهم اغفر لنا ذنوبنا وظلمنا حصلنا وجدنا خطأ عمدنا كل سنة. اللهم اغفر لنا ما قدمت وما أخرت وما أسررت وما أعلنت, أنت العلم أنت المقدم ولا إله إلا أنت يا قريب. ربنا تقبل منا إنك أنت الوهاب, ربنا تقبل هذا المجلس ذكرى من الله, ربنا تقبل هذا المجلس يا حي يا قيوم برحمتك نستغيث, يا حي يا قيوم برحمتك. صلى الله تعالى على خير خلقه نور عرشه عزيزه فرشه وآله وصحبه أجمعين برحمتك يا رب العالمين. سبحان ربك رب العزة عما يصفون, وسلام على المرسلين, الحمد لله.